आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
प्रिय श्रोता मित्र, प्रभु येशू ख्रिष्टको मधुर र सामर्थ्य नाममा तपाई सबैलाई यस पवित्र धर्मशास्त्र अध्यापन गराउने मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। साथै तपाई सबैलाई मेरो प्रभु येशू ख्रिष्टको नाममा ख्रिष्टीय अभिवादन, जय मसी अनि नमस्कार। प्रिय, आज हामी पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा मती 16 अध्यायबाट आरम्भ गर्नेछौ अनि हुन सक्छ हामी 17 अध्यायको केही खण्डबाट पनि देख्नेछौ। फरिसी र सदुकीहरूले प्रभुसँग चिन्ह माग्छन्। यो चाहिँ दोस्रो समय हो कि तिनीहरूले स्वर्गीयबाट चिन्ह मागेका र फेरि त्यो चिन्हको निम्ति योनातिर औल्याउनुहुन्छ। मती 16 अध्याय 1-3 पद हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, फरिसीहरू र सदुकीहरू आए र उहाँलाई जाँच गर्न स्वर्गीयबाट एउटा चिन्ह देखाइदिने उहाँसँग माग राखे। तर उहाँले तिनीहरूलाई जवाब दिनुभयो, साँझ परेपछि तिमीहरू भन्छौ भोलि दिन राम्रो हुने रहेछ किनकि आकाश रातो छ, बिहान चाहिँ भन्छौ आकाश रातो र बादलले ढाकिएको छ, आज आँधी आउने रहेछ, तिमीहरू आकाशको अवस्था हेरेर दिन कस्तो हुन्छ छुट्याउन जान्दछौ तर समयका चिन्हको अर्थ खोल्न सक्दैनौ। मित्र, मती 12 अध्याय 28 पदमा फरिसीहरू र शास्त्रीहरूले चिन्ह मागे। त्यस समयमा प्रभुले योनाको चिन्ह दिनुभयो, योना भविष्यवक्ताको चिन्ह दिनुभयो। उहाँले फेरि त्यही नै चिन्ह यहाँ दिनुहुनेछ। तर सबभन्दा पहिले उहाँ तिनीहरूको ध्यान आकर्षण त्यस तथ्यमा खिच्नुहुन्छ, यद्यपि तिनीहरू मौसमको भविष्यवाणी गर्न निकै सिपालु देखिए तापनि तिनीहरू समयको चिन्हहरूको थाहा गर्न कति पनि योग्य देखिँदैनन्। वास्तवमा धार्मिक अगुवाहरू, यहुदी अगुवाहरू येशूलाई फन्दामा पार्न कोसिस गरिरहेका थिए र उहाँ आफ्नै जनहरूलाई तिनीहरूसँग होसियार हुनलाई चेतावनी दिनुहुन्छ। यो कुराको ध्यान दिनुहोस् कि यो दोस्रो पल्ट हो उहाँ तिनीहरूलाई पाखण्डी भन्नुहुन्छ। 4 पदमा भनिएको छ, दुष्ट र व्याविचारी पुस्ताले चिन्ह खोज्दछ तर योनाको चिन्ह बाहेक अरू चिन्ह त्यसलाई दिइने छैन अनि तिनीहरूलाई छोडेर उहाँ जानुभयो। मित्र, हाम्रा प्रभुले तिनीहरूलाई थुप्रै चिन्हहरू अघि नै दिइसक्नु भएको थियो तर तिनीहरूले ग्रहण गरेनन् र उहाँलाई दोस्रो पल्ट योनाको चिन्हको अगमबाडी गरिदिनुहुन्छ। मती 12 अध्याय 40 पदमा उहाँले भन्नुभएको थियो, किनकि जसरी योना ठूलो माछाको पेटभित्र 3 दिन 3 रात थिए, उसरी नै मानिसको पुत्र पनि पृथ्वीको पेटभित्र 3 दिन र 3 रात रहनेछ। यी सदुकी र फरिसीहरूले त्यसलाई चिन्हको रूपमा स्वीकार गर्न सकिरहेका थिएनन्। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ कि येशू प्रभुले आफ्नो चेलाहरूलाई चेतावनी दिनुहुन्छ। 5-7 पदमा भनिएको छ, चेलाहरू पारीपट्टि आइपुग्दा तिनीहरूले रोटी ल्याउन बिर्सेछन्। येशूले तिनीहरूलाई भन्नुभयो, ध्यान देऊ, फरिसी र सदुकीहरूको खमिरबाट होसियार हो। तिनीहरूले आपसमा बहस गर्न लागे, हामीहरूले रोटी ल्याएनौ र उहाँले यसो भन्नुभएको होला। मती 13 अध्यायमा हामीले सिक्यौं कि खमीर सधैँ दुष्टको शिक्षा वा सिद्धान्त हो, असल कुराको संकेत होइन। प्रभुले यो कुरा पक्का पार्नुहुन्छ जब उहाँ भन्नुहुन्छ, खमीरदेखि समाधान। यदि तपाईँ र मलाई होसियार भनेर चेतावनी दिइएको छ भने यो असल वा स्वागत हुने छैन। यी चेलाहरूले सर्वप्रथममा खमीरको समझ वा ज्ञान गुमाए, यो सोच्दै कि यो रोटी थियो। 8-12 पदमा हामी पढ्छौ, येशूले यो थाहा पाएर भन्नुभयो, ए अल्पविश्वासी हो, तिमीहरूसित रोटी छैन भनेर किन आपसमा बहस गर्छौ, कि तिमीहरू अझै बुझ्दैनौ? 5,000 निम्ति 5 रोटीको कुरा तिमीहरूलाई अझ याद छैन? तिमीहरूले कति डाला बटुलेका थियौ? अनि 4,000 निम्ति 7 रोटी र कति डाला तिमीहरूले बटुलेका थियौ? मैले तिमीहरूलाई रोटीको विषयमा भनेको होइन भनी तिमीहरू किन बुझ्दैनौ? तर फरिसी र सदुकीहरूको खमीरबाट होसियार हो। तब तिनीहरूले बुझे कि उहाँले रोटीको खमीरबाट होइन तर फरिसी
र सदुकीहरूको शिक्षाबाट होसियार रहनु भन्नुभएको रहेछ। प्रभुको अर्थ खुलाई अनुसार खमीर चाहिँ झुट्टा शिक्षा हो, यो खराब कुरा हो। यसपछि निम्न पदहरूमा येशूले आफ्नो चेलाहरूलाई आफ्नो बारेमा के सोच्दछन् भनी सोध्नुहुन्छ। 13 पदमा भनिएको छ, येशू कैसरिया फिलिपीको मुलुकमा आउनुभएपछि उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, मानिसहरूले मानिसको पुत्रलाई को हो भनी भन्दछन्, येशू को हुनुहुन्छ? संसारका हरेक मानिसको लागि यसभन्दा अरू मुख्य प्रश्न छैन। अनि 14 16 पदमा भनिएको छ, तिनीहरूले जवाब दिए, कसैले बप्तिस्मा दिने युहन्ना, कसैले एलिया र कसैले यर्मिया वा अगमवक्ताहरू मध्ये कुनै एकजना हुन् भनी भन्छन्। उहाँले तिनीहरूलाई सोध्नुभयो, तिनीहरू के भन्छौ म को हुँ? सिमोन पत्रुसले जवाब दिए, तपाईँ ख्रिष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र। मित्र, कोही मानिसले येशू मरेकाहरूबाट ब्युतेका बप्तिस्मा दिने युहन्ना हुनुहुन्छ भनी सोचे। अरूहरूले उहाँ एलिया वा यर्मिया जस्तै एउटा पुरानो नियमको भविष्य वक्ता हुनुहुन्छ भन्ने विचार गरे। तर अरूहरूले के विचार गरे भन्ने कुरा येशूलाई अघिबाटै थाहा थियो। बरु उहाँले आफ्ना चेलाहरूको विचार के थियो भन्ने थाहा पाउन चाहनुभयो। तिमीहरू चाहिँ के भन्छौ म को हुँ? पत्रुसले जवाब दिए, तपाईँ जीवित परमेश्वरको पुत्र ख्रिष्ट हुनुहुन्छ, जुनको अर्थ हो मसीह, अभिषेक जन, जसको बारेमा पुरानो नियममा भविष्यवाणी गरिएको थियो र प्रभु येशू परिपूर्णता हुनुहुन्थ्यो त्यस भविष्यवाणीको। अनि 17 पदमा हामी पढ्छौ, येशूले तिनलाई भन्नुभयो, योनाको छोरा सिमोन, तिमी धन्य हौ, किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन तर स्वर्गीयमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो। मित्र, केवल पवित्र आत्माले मात्र कसैलाई पनि येशू ख्रिष्टलाई थाहा गराइदिनुहुन्छ। आज कुनै पनि व्यक्ति येशू ख्रिष्टलाई प्रभु भन्न सक्दैन, तर पवित्र आत्माद्वारा यो भन्न र चिन्न सम्भव छ। केवल परमेश्वरको आत्माले ख्रिष्टका कुराहरू लिनुभएर हामीलाई वास्तविकता बनाइदिनुहुन्छ। येशूले भन्नुभयो, मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, अर्को शब्दमा तिमीले यो कुरा मसँग रहेर बसेर सिकेनौ, बरु परमेश्वरको आत्माले मात्र उहाँलाई हाम्रो जीवनमा हृदयमा वास्तविक बनाइदिन्छ। अनि 18 पदमा हामी पढ्दछौ, यस प्रकार लेखिएको छ, म तिमीलाई भन्दछु कि तिमी पत्रुसौ, म मेरो मण्डली यस चट्टानमाथि स्थापित गर्नेछु र नरकका ढोकाहरू त्यसमाथि विजय हुने छैनन्। मित्र, यस पदमा ध्यानपूर्वक हेरौं, कुन पत्थरमाथि चट्टानमाथि येशूले आफ्नो मण्डली बनाउनु भयो? त्यहाँ कोही कोही छन् जो भन्दछन् कि यो सिमोन पत्रुसमाथि बनिएको थियो। यो स्पष्ट छ कि यो बनाइएको थिएन, उनीमाथि मण्डली स्थापित गरिएको थिएन। आउनुहोस् या उल्लेख भएका शब्दहरूलाई गहिरेर हेरौं। प्रारम्भिक मौलिक ग्रीकमा तिमी पत्रुस हौ अर्थात यो पत्रुस चाहिँ सानो पत्थरको टुक्रा हो र यसमाथि मतलब माटो मुनिको पक्का जग ढुङ्गामाथि म आफ्नो मण्डली स्थापित गर्नेछु। पत्थर को हो? पत्थर येशू ख्रिष्ट हुनुहुन्छ, चट्टान येशू ख्रिष्ट हुनुहुन्छ, अनि मण्डली येशू ख्रिष्टमाथि बसालिएको छ, बनिएको छ। हामीले सिमोन पत्रुस स्वयंले यो कुराको वर्णन गरेको रेकर्ड पाउँछौ 1 पत्रुस 2 अध्यायमा। ख्रिष्टलाई संकेत गर्दै जुन ढुङ्गालाई घर बनाउनेहरूले रद्दे तुल्याए त्यही कुनाको शिर ढुङ्गा हुन आयो, र तिनी यसैया 28:16 कथनलाई उद्धृत गर्छन्। यसकारण परमप्रभु परमेश्वर भन्नुहुन्छ, हेर मैले सियोनमा जगको एउटा ढुङ्गो बसालेको छु, एउटा जाँचेको ढुङ्गो, एउटा दृढ जगको कुनाको ढुङ्गो, विश्वास गर्ने चाहिँ अकमकने छैन। मण्डली ख्रिष्टमाथि बनिएको छ, उहाँ जग हुनुहुन्छ। 1 कुरन्थी 3:11 भनिएको छ, किनभने बसालेको जग बाहेक जो येशू ख्रिष्ट नै हुनुहुन्छ कुनै मानिसले अर्को जग बसालेको छैन। ख्रिष्ट नै त्यो पत्थर ढुङ्गा हुनुहुन्छ र उहाँ भन्नुहुन्छ कि यस पत्थरमाथि उहाँ आफ्नो मण्डली बसाल्नुहुनेछ। जब प्रभुले यो कथन बनाउनुभयो तबसम्म मण्डली स्थापन हुन बाँकी नै थियो, यो भविष्यमै थियो र यो पेन्तिकोस्टको दिनमा मात्र आरम्भ भएथ्यो र मृत्यु त्यसमाथि विजय हुने छैन। मित्र, ख्रिष्टको मण्डलीमाथि मृत्यु प्रबल हुन सक्दैन। कुनै दिन येशू स्वयं स्वर्गीयबाट जोडको आवाज सहित तुरहीको आवाज सहित आउनुहुनेछ र त्यो आवाज प्रधान स्वर्गीय दूतको र तुरहीको आवाज जस्तै हुनेछ, किनभने ख्रिष्टमा मर्नेहरू ब्युति उठ्नेछन्, मर्नेहरू ब्युति उठ्नुपर्नेछ र जीवित रहनेहरू पनि उठाइ लगिनेछ। मृत्यु त्यसमाथि विजय हुने छैन अनि उन्नाइस पदमा हामी पढ्दछौ, यस प्रकार लेखिएको छ, म तिमीलाई स्वर्गीयको राज्यका साँचाहरू दिनेछु, जो तिमीले पृथ्वीमा बाँध्नेछौ त्यो स्वर्गीयमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाउला सो स्वर्गीयमा फुकाइनेछ। स्वर्गीयको राज्यका साँचाहरू के हुन् त? के त्यो खालि सिमोन पत्रुसलाई मात्र दिइएको छ? होइन, येशूले ती साँचा ती व्यक्तिहरूलाई पनि दिनुहुन्छ जसले पत्रुसले जस्तै येशू ख्रिष्टको बारेमा अंगीकार वा स्वीकार गर्छन् र ख्रिष्टलाई उद्धारकर्ताको रूपमा जान्दछन्। यदि तपाईँ र म परमेश्वरको सन्तान हौ भने तपाईँ र मसँग त्यो साँचो छ। मित्र, साँचोले अधिकारको संकेत गर्दछ। यहाँ चाहिँ यसको अर्थ यो हो कि ख्रिष्टको काम गर्न अधिकार हरेक उहाँलाई पुकार्ने उहाँका जनहरूलाई दिइएको थियो। जुन कुरा प्रभु बाँध्नुहुन्छ फुकाउनुहुन्छ त्यो कुरा चेलाहरू र हरेक विश्वासीहरूसँग पनि सत्य छ। अनि बीस पदमा हामी पढ्छौं, उहाँ ख्रिष्ट हुनुहुन्छ भनी कसैलाई नभन्नु भनी येशूले चेलाहरूलाई कड़ा आज्ञा दिनुभयो। प्रभुले यो निवेदन यस कारणले बनाउनुभयो, आज्ञा गर्नुभयो, किनभने खालि उहाँ को हुनुहुन्छ भन्ने ज्ञानले बुझाइले तपाईलाई उद्धार गर्न सक्दैन। उद्धार र मुक्ति पाउनको निम्ति हामीले जान्नै पर्छ कि उहाँ को हुनुहुन्छ र उहाँले के गर्नुभयो, अनि उहाँलाई उद्धारकर्ताको रूपमा विश्वासद्वारा ग्रहण गर्नुपर्छ। यसपछि निम्न पदहरूमा हामी देख्छौ कि येशूले आफ्नो मृत्यु र पुनरुत्थानको घोषणा गर्नुहुन्छ। यो चाहिँ प्रभुले पहिलो पल्ट आफ्ना चेलाहरूलाई आफ्नो मृत्यु र पुनरुत्थानको बारेमा प्रकट गरिदिनु भएको। यो समय चाहिँ उहाँ क्रुसमा मर्नुभन्दा करिब छ महिना अगाडिको समय थियो। किन उहाँले यस्तो महत्वपूर्ण सूचनाको जानकारी दिन यति लामो समयसम्म पर्खनुभयो? यो स्पष्ट छ कि उहाँका चेलाहरू यसको लागि तयारी थिएनन्। अरू त के, यस समयमा पनि तिनीहरू तयारी थिएनन्। त्यसकारण उहाँले त्यो कुरालाई खण्डन गर्छन्। उहाँले पाँच पल्ट यो तथ्यको प्रकट गर्नुभयो कि उहाँ यरुसलेममा मर्न गइरहनु भएको थियो। यो गहिरो निर्देशन र जानकारी पछि पनि चेलाहरूले यसको महत्व वा अर्थ बुझ्न असफल रहे, तबसम्म जबसम्म उहाँको पुनरुत्थान भएन। एक्काइस पदमा भनिएको छ, उहाँ कसरी यरुसलेममा जानुपर्छ, धर्मगुरु र मुख्य पुजारीहरू र शास्त्रीहरूबाट धेरै कष्ट भोग्नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भनी उहाँले त्यस बेलादेखि आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो। मित्र, यही नै येशूले तपाईँ र मेरो निम्ति गर्नुभयो। यो नै सुसमाचार हो। ख्रिष्ट शास्त्रमा लेखे अनुसार हाम्रो पाप अधर्मको निम्ति मारिए, दफनिए र फेरि मृत्युबाट पुनः ब्युति उठ्नुभयो। तपाईँले र मैले जान्नै पर्छ कि उहाँ को हुनुहुन्छ। तपाईँ र मैले जान्नै पर्छ कि उहाँले के गर्नुभयो। यदि हामी यी कुराहरूको जान्दछौ भने यसलाई विश्वासद्वारा भरोसा गरौं र तिनीहरूलाई ग्रहण गरौं र हामी उद्धार पाउँछौ। बाइस पदमा भनिएको छ, पत्रुसले उहाँलाई एकातिर लगेर हप्काउन लागे, परमेश्वरले यसो नगरून् प्रभु, तपाईँमाथि यस्तो कहिले हुने छैन। भावमा पत्रुसले भने, तपाईँ मसीह हुनुहुन्छ, तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ, तपाईँमा यो कहिले नहोस्, तपाईँ क्रुसमा जान सक्नुहुन्न र जानु पर्दैन। अनि त्यस पदमा भनिएको छ, तर फर्केर उहाँले पत्रुसलाई भन्नुभयो, ए सैतान, मेरो सामुन्नेबाट हटिजा, त मेरो निम्ति बाधा होस्, किनभने त परमेश्वरका कुरामा होइन तर मानिसका कुराहरूमा ध्यान दिन्छस्। मित्र, सुसमाचारको तथ्यहरूको इन्कार गर्ने काम हरेक व्यक्तिको निम्ति सैतानिक कुरा हो। अर्थात् येशू हाम्रो पापको निम्ति मर्नुभयो, गाडिनुभयो र मृत्युबाट फेरि ब्युति उठ्नुभयो भन्ने तथ्यको इन्कार गर्ने काम सैतानिक हो। यो केवल सैतानले मात्र हाम्रो विचार र मनमा ल्याइदिन्छ। मित्र, ख्रिष्टको प्रतिष्ठापकको मृत्युले मात्र हामीलाई मुक्ति उद्धार गर्न सक्छ। पछिबाट यो कुरा पत्रुसले जाने र यो लेखे पहिलो पत्रुस दुईको चौधमा हाम्रो पापको लेखी मरेर धार्मिकताको लेखी बाँचौं भनी उहाँले आफ्नै शरीरमा हाम्रो पाप काठमाथि बोक्नुभयो र उहाँकै चोटहरूमा तिमीहरू निको भयो। ओ, यो व्यक्ति पत्रुसको जीवनमा कति ठूलो परिवर्तनले स्थान लिए थियो। हाम्रा प्रभुले पत्रुसलाई भने, ए सैतान, मेरो सामनेबाट हटिजा। यो कुराको कल्पना गर्नुहोस्, यही पत्रुसले परमेश्वरको आत्माद्वारा भन्न सके कि येशू परमेश्वरको पुत्र हुनुहुन्छ। तैपनि अर्को पल्ट चाहिँ उहाँलाई परीक्षा गर्न खोज्ने सैतानको कुरा तिनले सुने, जुनले ख्रिष्टलाई सारा मानव जातिको उद्धारको लागि क्रुसमा जाने योजनाबाट रोक्न थियो। त्यसकारण येशूले डाँट्नुभयो। अनि चौबिस पदमा पढ्छौ, तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, कोही मेरो पछि आउने इच्छा गर्दछ भने उसले आफूलाई इन्कार गरोस् र आफ्नो क्रुस उठाएर मेरो पछि लागोस्। मित्र, सत्य विश्वासीहरू हुनु सजिलो कुरा होइन। यो आफैले इन्कार गर्ने कुरा हो। यसको अर्थ हो आफैले दृश्य वा तस्विरबाट बाहिर निकालेर ख्रिस्ट प्रभुलाई स्वयंको स्थानमा राख्नु हो। अनि आफ्नो क्रुस भनेको चाहिँ विभिन्न किसिमका विश्वासको खातिर आउने समस्या, दुःख, खेदो इत्यादि लिएर उहाँलाई पछ्याउनु हो। अनि 25-27 पदमा हामी पढ्छौं, किनकि जसले आफ्नो प्राण बचाउन चाहन्छ उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ त्यसले त्यो पाउनेछ। सारा जगत प्राप्त गरेर पनि आफ्नो प्राण गुमायो भने मानिसलाई के लाभ हुन्छ, अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ? किनकि मानिसको पुत्र आफ्ना पिताको महिमामा आफ्ना स्वर्गीय दूतहरूसँग आउनेछन् र त्यस बेला उसले हरेक मानिसलाई त्यसको काम अनुसार प्रतिफल दिनेछन्। मित्र, प्रभु येशूको मतलब जसले विश्वासको खातिर, ख्रिस्टको खातिर आफ्नो मान इज्जत त के जीवन पनि गुमाउने अवस्थामा आइपुग्छ, किनकि तिनी संसारको पछि स्वयंको पछि लाग्ने छैन। ख्रिस्टको पछि लाग्ने कुरा थुप्रै कठिनै छ, तर जो उहाँको विश्वासमा स्थिर रहन्छ, उहाँको खातिर निरन्तर आफ्नो जीवन जिउँछ, चाहे यसको खातिर कति धेरै समस्या र दुःख नै किन नआओस्, तिनको परिश्रमको फल व्यर्थमा जाने छैन। उसले उहाँबाट इनाम पाउनेछ। तर ख्रिस्टको पछि लाग्दा परि आउने समस्यासँग डराउँछ, आफ्नो मान इज्जतको निम्ति डराउँछ, वा संसारिक कुरा पापहरूबाट निस्कन चाहँदैन, आफू स्वयंलाई इन्कार गर्न चाहँदैन, संसारको सबै कुरा पाउन चाहन्छ भने त्यसले आफ्नो जीवन गुमाउँछ, आफ्नो प्राण गुमाउँछ, जुन भन्दा किमतको अरू केही कुरा छैन। यो चाहिँ अनन्त मृत्यु, नरकीय मृत्यु हो। जब यी कुराहरू गुमाउँछ भने इनाम पाउने कुरा त हुँदै भएन। मित्र, हाम्रो जीवनको अवस्था कस्तो छ? यसपछि झट्टै हामी मती 17 अध्यायतिर पनि लागिहालौं होला। हामी 17 अध्याय 1-13 पदसम्म देख्नेछौ। यहाँ हामी प्रभुको रूप परिवर्तन भएको देख्छौ। यो कुरा पनि याद गरौं, मती 16 अध्याय 28 पद, जुन अन्तिम पद हो, यो 17 अध्यायको पद हो, किनभने यसले हाम्रा प्रभुले बनाउनु भएको कथनको अर्थको वर्णन गर्दछ। 16 अध्याय 28 पद, मती 16 28 पदमा भनिएको छ, साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ खड़ा हुनेहरू मध्ये कतिले मानिसको पुत्रलाई आफ्नो राज्यमा आइरहेको नदेखेसम्म मृत्यु चाख्ने छैन। यो चाहिँ येशूको रूप परिवर्तनमा प्रेरितहरूको लागि पूरा भएको थियो। रूप परिवर्तन चाहिँ आफ्नो राज्यमा मानिसको पुत्र आएको तस्विर हो। कसरी येशू प्रभुको कथन त्यस दिनमा प्रेरितहरूको लागि पूरा भयो? जब प्रभु येशू ख्रिस्ट डाँडामा रूप परिवर्तन हुँदा महिमित हुनुभएको थियो, त्यस बेला उहाँसँग आफ्ना ती चेलाहरू थिए, विशेष गरेर 3 जना, र यो कथन यसरी पूरा भएको थियो। यो रूप परिवर्तन राज्यको सानो तस्विर थियो, र सिमोन पत्रुस, जो स्वयंमा त्यस बेला उपस्थित थिए, तिनले यो कुरा हामीलाई दोस्रो पत्रुस 1:16-18 पदमा पक्का गरिदिन्छन्, पुष्टि गरिदिन्छन्। अमित्र, येशू ख्रिस्ट मृत्यु र पुनरुत्थान हुनुभन्दा पहिले महिमित हुनुभएको थियो, र यही नै तस्विर हामीलाई दिइएको छ। आउनुहोस् 17:1-2 पद हेर्दै अगाडि बढौं। यसको 6 दिनपछि येशूले पत्रुस, याकूब र तिनका भाइ युहानालाई आफूसँग एउटा उच्च पहाड़माथि अलगै लैजानुभयो। तिनीहरूका सामुने उहाँको रूप परिवर्तन भयो, उहाँको चेहरा सूर्य झैं चम्क्यो। अहिले हामी देख्छौ कि उहाँ महिमित रूपमा परिवर्तन हुनुभयो। अनि 3 पदमा भनिएको छ, र उहाँका वस्त्र प्रकाश झैं सेता भए, अनि मोसा र एलिया उहाँसँग बातचित गरिरहेका देखा परे। मोसा चाहिँ व्यवस्थाको प्रतिनिधि थिए भने एलिया भविष्य वक्ताको प्रतिनिधि थिए। मोसा मरेका थिए र एलिया चाहिँ आगोको रथमा पृथ्वीबाट जीवितै हुँदै स्वर्गीयतिर उचालिएका थिए। लुका 9:30-31 पदमा भन्छन् कि तिनीहरू यरुसलेममा येशूको मृत्युको बारेमा कुराकानी गरिरहेका थिए। व्यवस्था र भविष्य वक्ताहरूले प्रभु येशू ख्रिष्टको मृत्युको साक्षी बोके। अनि 4 पदमा भनिएको छ, पत्रुसले येशूलाई भने, हे प्रभु, हामी यहाँ भएको असल छ, तपाईँको इच्छा भए म यहाँ 3 वासस्थान बनाउनेछु, एउटा तपाईँको निम्ति, एउटा मोसाको निम्ति र एउटा एलियाको निम्ति। मित्र, वास्तवमा पत्रुस जोशीला व्यक्ति थिए, उत्सुकताको व्यक्ति थिए। केही कुरा मनमा आयो कि सोच विचार नगरी, कुरै नबुझी झट्टै बोलिहाले। अनि जुन यहाँ तिनी बोलिरहेका छन् गलत कुरा बोलिरहेका छन्। तिनी चुपचाप लागिरहनु पर्ने, त्यसकारण प्रभुले तिनलाई हप्काउनुहुन्छ। अर्को शब्दमा तिनी जोश भएका त हुन्, तर होश नभएका व्यक्ति हुन्। मित्र, हामीसँग यी दुवै कुरा हुन आवश्यकता छ, जोश र होश। अनि 5 पदमा भनिएको छ, तिनी बोल्दा बोल्दै चम्किलो बादलले तिनीहरूलाई ढाकिहाल्यो र त्यस बादलबाट एउटा आवाज आयो, तिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु, यिनको कुरा सुन। मित्र, यो पिताको पुत्रको बारेमा साक्षी हो। येशु प्रकाशको विषयमा अन्तिम अधिकारी हुनुहुन्छ। पुत्र संसारमा मानिसका परमेश्वरको अन्तिम प्रकाशको रूपमा आउनुभयो। अहिले पिताको कथनलाई ध्यान दिनुहोस्, यिनी मेरा प्रिय पुत्र हुन् जसमा म प्रसन्न छु, तिमीहरूले उनको कुरा सुन। आज तपाईँ र मैले उहाँको कुरा सुनेका छौं। अनि छदेखि आठ पदमा भनिएको छ, जब चेलाहरूले यो सुने तब तिनीहरू अति भयभीत भएर घुप्टो परे, तर येशूले आएर तिनीहरूलाई छोएर भन्नुभयो, उठ न डराऊ। जब तिनीहरूले आफ्ना आँखा उचाले, येशू बाहेक तिनीहरूले अरू कसैले देखेनन्। अनि नौ पदमा भनिएको छ, जब उहाँहरू पहाड़बाट ओर्लन्दै हुनुहुन्थ्यो, येशूले तिनीहरूलाई आज्ञा गर्नुभयो, जबसम्म मानिसको पुत्र मृतकबाट जीवित भई उठ्दैन तबसम्म तिमीहरूले यो दर्शनको कुरा कसैले नभन्नु। किन पुनरुत्थान पछि मात्र यो प्रकाशको कुरा भन्ने त? किन त्यस बेलै नभन्ने? किनभने यो सुसमाचार कथाको एक भाग हो। यसले भन्छ कि येशू को हुनुहुन्छ। उहाँ पूर्ण परमेश्वरको थुमा हुनुहुन्छ। उहाँलाई तीन वर्षसम्म संसारमा रहनु भयो र अहिले यस बेला संसारको पापको लागि मर्न क्रुसतिर बढ़िरहनु भएको छ। तपाईँलाई थाहा छ, परमेश्वरले बिना खोट र निष्कलंक थुमाको आवश्यकता थियो र प्रभु येशू मात्र एक हुनुहुन्छ जो मानव जातिको लागि प्रतिस्थापक मृत्युमा मर्न सक्नुहुन्थ्यो। किनभने उहाँ पापरहित हुनुहुन्थ्यो। आफ्नो पूर्ण मानवतामा उहाँको रूप परिवर्तन भएको थियो। उहाँ मानव जातिको आशा हुनुहुन्छ, मानिसको आशा। अनि दश पदमा भनिएको छ, अनि चेलाहरूले उहाँलाई यसो भनेर सोधे, तब किन शास्त्रीहरूले पहिले एलिया आउनु पर्छ भनी भन्दछन्। मित्र, यो अति नै उल्लेखनीय कथन हो। अनि एघार र बाह्र पदमा भनिएको छ, उहाँले तिनीहरूलाई भन्नुभयो, एलिया साँच्ची नै आउँछन् र तिनले सबै कुरा फेरि सचाउनेछन्, तर म तिमीहरूलाई भन्दछु, एलिया अघि नै आएका छन् अनि मानिसहरूले तिनलाई चिनेनन्, तर तिनलाई तिनीहरूले मनमानी गरे। त्यसरी नै मानिसको पुत्रले पनि तिनीहरूका हातबाट कष्ट भोग्नुपर्नेछ। तब उहाँले बप्तिस्मा दिने युहानको विषयमा तिनीहरूलाई भन्नुभएको हो भनी चेलाहरूले बुझे। हुन्छ मित्र, आजलाई हामी यहाँ नै बिदा चाहन्छौ। अर्को पल्ट हामी निरन्तर अगाडि बढ्नेछौ। प्रभु तपाईँ सबैलाई धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न 98473567 98473567। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।